السلام علیکم.
جی وعلیکم السلام. جی بسم اللہ کریں.
میرا سوال ہے
ارشاد،
دنیا
تو اللہ نے بنائی ہے، تو یہ اہل فلسطین جو اس قدر مداخلت کر رہے ہیں، تو ان کو کامیابی کیوں نہیں ہوئی؟ اللہ بہتر
جانتا ہے جی.
یہ جو بات ہے کامیابی جو ہے وہ چند باتوں سے مشروط ہوتی ہے. کوئی بھی کامیابی یا تو ڈٹرمنیشن کی کمی ہوتی ہے، یا اس میں دوسروں کی مداخلت ہوتی ہے. اگر یہ وزڈم نہیں ہے کہ میں دوسرے کی مداخلت کو نہیں بھانپ سکا، تو میری ڈٹرمنیشن ٹوٹ جائے گی. تو یہاں یہ دو فیکٹر بہت نمایاں ہیں، ہماری بے شعوری، مطلب ہے ہم سچویشن کو بھانپ ہی نہیں سک رہے. اصل گیم کیا ہے، سازشیں کیسے ہوتی ہیں، ان کا مداوع کیسے کرنا ہے، اتنی فہم ہے نہیں. تو ظاہر ہے کہ اس سے پھر ہماری کامیابی کے لیے جو ڈٹرمنیشن ہے وہ ظاہر ہے مخالف کی زیادہ ہے. تو بھائی دیکھیں نا، جب رنگ میں دو فریق اترتے ہیں، جس کی ڈٹرمنیشن زیادہ ہوتی ہے، جو اگلے کے داؤ پیچ کو زیادہ بھانپ رہا ہوتا ہے، سمجھ رہا ہوتا ہے، وہ جیت جاتا ہے. یہ الہی قانون ہے. اللہ رب کریم نے قرآن میں باشگاہ بتایا کہ بھئی اگر لوگ اللہ کی بات کو نہیں سمجھتے، اتنی وزڈم اپنے اندر پیدا نہیں کرتے، تو اللہ نے کتنی قومیں مٹا دی، اس کی جگہ دوسری قومیں لے آیا. ہم یہ جملے تو پڑھتے رہے لیکن وزڈم حاصل کرنے کی طرف ہم نے کوئی توجہ نہیں دی. دیکھیں نا، ہمیں سازشوں کی وجہ سے کیا ہوا، سوچ بچار سے باز رہنے کا ایسا سبق سکھایا گیا، ایسی پٹی پڑھا دی گئی کہ ہم نے توبہ کر لی کہ غور نہیں کرنا. کیا کہا کہ غور و فکر کرنے سے بندہ پاگل ہو جاتا ہے. یہ جملہ آپ نے سنا یا نہیں؟ زیادہ مت سوچو، اس سے بندہ پاگل ہو جاتا ہے. یہ جملہ میں نے بہت سنا. اس لیے تو غور و فکر کو جب آپ نے ممنوع قرار دے دیا، تو وہ قوم جو غور و فکر کر کے پلان کر کے چل رہی ہے، ایک ایک قدم ان کا نفع تلا ہے، اس کو بھانپ ہی کوئی نہیں رہا. ہم صرف وقتی ہاں ہاں ہو ہو کرتے ہیں، اس کے بعد کیا ہوتا ہے، گاجر مولی کی طرح کٹ کے گر رہے ہیں. برما میں کیا ہوا، اور کریں فلسطین میں کیا ہو رہا ہے، کشمیر میں کیا ہوا، پاکستان کے اندر کیا ہو رہا ہے، ہر جگہ یہی حال ہے. کیوں؟ اجتماعی بے شعوری. اگر کہیں کوئی انفرادی شعور کام کر رہا ہے تو وہ بےچارہ سکڑ کے بیٹھا ہوا ہے، کیونکہ اجتماعی شعور توانا ہوتا ہے. تو یہ سب کچھ جو ہے، یہ ہمارے اپنے کیا کہا، لیس الانسان الا ما سا، انسان کے لیے کچھ نہیں ہے سوائے اس کے، سوائے اس کے جس کی وہ کوشش کرے. لیس الانسان الا ما سا، جس کی ماں جس کی سا کوشش کرے، صحیح کرے. تو اگر ہم کسی جگہ کامیاب نہیں ہو رہے، تو اس کا مطلب ہم نے کامیابی کے لیے پوری کوشش نہیں کی. اس میں کہیں نہ کہیں دیکھیں نا، جب بھی کوئی خاص طور پہ جب روحانی سکول آف تھاٹ سے آپ وابستہ ہو جاتے ہیں، تو آپ کو یہی بات سمجھائی جاتی ہے کہ ہمیں خود کو ڈیولپ کرنا ہے، خود کو سکیل کرنا ہے اور سکین کرنا ہے. خود احتسابی پہلا درجہ ہے. اگر ہم خود احتسابی کرتے ہیں تو ہم تنقید میں چلے جاتے ہیں، ہم ایک دوسرے پر تنقید کرتے ہیں، اپنا احتساب نہیں کرتے. یہ بات حضور مرشد کریم نے کہی کہ یہ بات امت مسلمہ میں کینسر کی طرح پھیل چکی ہے. کہ ہر بندہ دوسرے کی اصلاح چاہتا ہے اپنی نہیں. یہ جملہ آپ کو یاد ہے ابا نے کب فرمایا تھا؟ یعنی یہ جو کچھ ہو رہا ہے ہمارے ارد گرد اس کی اصل وجہ کیا ہے؟ بے شعوری کی. بے شعوری میں ہم لڑ رہے ہیں. ظاہر ہے اگر ایک پہلوان دوسرے کے سامنے اترا ہے اکھاڑے میں تو اس کو وہ سارے داؤ پیچ آنے چاہیے یا نہیں؟ اگلے کے داؤ پیچ کو سمجھنے کی شدھ بدھ ہونی چاہیے یا نہیں؟ بس یہی وجہ ہے کہ یہودی تعداد میں کم ہونے کے باوجود ہجوم کو کنٹرول کر رہے ہیں. آج 204 ممالک میں سے کتنوں نے مذمت کی؟ ہجوم ان کے ساتھ ہے. ہجوم تو کیا ہوا؟ دیکھیں ان کی پلاننگ کامیاب ہے. آپ تسلیم کر لیجئے. لہذا اب ایک صورت یہ کہ آپ تسلیم کر کے کٹنے مرنے پہ آمادہ ہو جائیں, دوسرے یہ کہ آپ خاموشی سے خود کو ڈیولپ کرنے میں لگ جائیں. جی کافی ہے. جی عرفان بھائی وعلیکم السلام.
جی سر کیسے طبیعت ہے آپ کی؟
طبیعت تو مریضوں کی پوچھی جاتی ہے. الحمدللہ میرے مزاج ٹھیک ہیں.
جی شکر الحمدللہ. سر قرآن کے اندر جو وعد اللہ کا ذکر آیا ہے اس سے کیا مراد ہے؟
وَيَبْ کا وجہ رَبِّكَ ذُو الْجَلَالِ وَالْإِكْرَامِ. میں آپ کو اس موقع سے فائدہ اٹھا کے کہانی سناتا ہوں کہ مجھے یہ کیسے سمجھ آیا تھا. ایسے تھا کہ اس سے پہلی آیت ہے من علیہ کلا پان ہے نا, اس سے متصل پہلی آیت جو ہے کیا ہے؟ ہر چیز پہ اللہ کہتا ہے فنا ہو جائے گی. من لہ کل فان, ہر چیز میں فنا ہو جانا ہے. تو میرا دل اندر سے نا ایسے جیسے مسوسا جاتا ہے, بجسا جاتا تھا. یہ آیت میرے اندر بہت تکرار کرتی تھی اور میں کہتا تھا جب سب کچھ فنا ہو جانا ہے, سب کچھ زیرو ہے, تو پھر یہ سب بکھیڑا کیا ہے؟ میں سچی بات ہے اندر سے وہ خوش نہیں ہو پاتا تھا. ایک دن ایک صاحب آئے حضرت عبید اللہ درانی کے, وہ مرید تھے. جانتے ہیں حضرت عبید اللہ درانی ہمارے سلسلے کے صاحب مجاز افراد میں تھے, پشاور میں تھے. وہ ان کا مزار وہاں پیر کے نام بھول گیا جگہ کا, کیا پیر, پیر بالا سواد میں نا. تو وہ عبید اللہ درانی صاحب کا ایک ان کے اپنے سلسلے کا ایک رسالہ یا کتاب چاہتا تھا جس میں درانی صاحب کے ساتھ ان کی نشست کا احوال لکھا ہوا تھا. ویسے ہی اشتیاق تھا ہوا مجھے, تو میں نے ہاتھ بڑھا کے کہا یہ کیا ہے؟ انہوں نے رسالہ دیا, میں وہ پڑھ رہا تھا تو انہوں نے میری دلچسپی دیکھی, میرے پاس چھوڑ گئے. کہنے لگے آپ مجھے پڑھ کے بعد میں دے دیجئے گا. خیر وہ میں نے پڑھا, اس میں ان کی محفل کا ٹرانسکرپٹ تھا, وہ آڈیو جو تھی اس کا ٹرانسکرپٹ تھا. کسی نے مطلب ہے وہ بہت کم بولتے تھے, عبید اللہ درانی زیادہ باتیں نہیں کرتے تھے. ان کے سامنے کسی نے یہ آیت پڑھی من علیہ کلا فان, تو وہ مسکرائے اور ہنس کے کہا وَیَبْ کا وجہ ربک ذو الجلال والاکرام. یہ اس مضمون میں یہ جملے دو لکھے ہوئے تھے. ٹھیک ہو گیا؟ کسی نے ان کے سامنے آیت پڑھی, انہوں نے مسکرا کے تو آگے سے یہ آیت پڑھی. अब ये जुमला मेरा अटक गया। मैं इस जुमले को पढ़ के धारे मारता हूँ, रोता हूँ कि हर चीज को फना हो जाने। और दुरानी बाबा जो है वो रहस्य, उन्होंने मैं मुस्कुरा के भी आयत पढ़ दी। खैर मेरे जहन में बात नहीं हल हो रही। मैं उसके चंद दिन बाद, यानी कि ये जहन में चलती रही लेकिन समझ नहीं आई मुझे, वो अटक जाती है ना मेरा। मैं अटक के उस पार रहता हूँ, हर चीज अटक जाती। तो हुआ ये कि वो चंद दिन बाद, एक दिन वो आमिर जो है वो कंप्यूटर नया नया आया, तो वो एक सीडी लेकर आया, उसमें वो आर्ट की तस्वीरें जो थी वो दिखा रहा था मुझे। तो जब उसने वो क्लिक करते थे तो एक एक तस्वीर हटती थी, दूसरी आ जाती थी, वो क्लिक कर रहा था। तो एक तस्वीर आई तो मैंने, चूंकि मैं तालिबे इल्म रहा हूँ जमालियात का, तो कुछ आर्ट के शाहपारों का नाम पता है मुझे या उनके मुसव्विरों के, उस वक्त तो ज्यादा ताजा थे। मैं बोल रहा था कि ये जो है ये मोनालिसा है, ये फला है, ये फला है, फला तस्वीर है, इसका ये नाम है, इसका फला वो है मुसव्विर जो है। इतनी देर में करते करते वो रिवाइज हो गया। तो जब मैंने दोबारा मोनालिसा की तस्वीर आई तो मैंने कहा ये लियोनार्डो डा विंची की तस्वीर है। आमिर ने मेरे साथ बहस शुरू कर दी, नहीं पहले तो आपने कुछ और बोला था। मैंने कहा बेटे इसका नाम मोनालिसा रखा था, लियोनार्डो डा विंची ने बनाई है। बात क्लियर हो गई? अब जाके मैं लेट गया। तो मेरे जहन में मेरा कहा हुआ जुमला और आमिर का ऑब्जेक्शन मिलकर वजह रब्बे का जुल जलाल वल इकराम की शरा बन गए। क्या कि जब हम तस्वीर का जिक्र कर रहे हैं तो कह रहे हैं कि ये लियोनार्डो डा विंची की तस्वीर है, हालांकि उसकी अपनी तस्वीर तो नहीं, वो तो उसकी बनाई हुई तस्वीर है। बात समझ आई? जब हम कहते हैं मोनालिसा तो हम तस्वीर का वो नाम पुकार रहे हैं जो उसने रखा था।
बिल्कुल ठीक है।
जब हम कहते हैं वजह रब्बे का जुल जलाल वल इकराम, क्या हुआ जब का और बाकी रहेगा कौन? तेरे रब का बनाया हुआ चेहरा। हम ये बनाया हुआ चेहरा क्यों नहीं करते? उसका चेहरा बाकी रहेगा, उसकी तस्वीर बाकी रहेगी। और समझते हैं कि उसकी तस्वीर, अब जैसे लियोनार्डो डा विंची की तस्वीर कहा तो क्या लियोनार्डो की अपनी तस्वीर है या उसके ख्याल की तस्वीर है?
उसके ख्याल की तस्वीर।
तो ये वजह समझ आ गया आपको? हमने तर्जमा कर दिया चेहरा, और वैसे उर्दू में कहते हैं सारा काम तुम्हारी वजह से खराब। क्यों जी? यहाँ पे वजह का मतलब चेहरा क्यों नहीं लेते? भाई जो कुछ अल्लाह की वजह से हो रहा है वो बाकी है, जिसको अल्लाह ने किया वही तो बाकी है, या बका उसको बका है। जबरदस्ती चेहरा घुसेड़ दिया, गुमराह हो गए ना लोग। भैया अल्लाह का चेहरा ढूंढ रहे हैं। मुझे अब याद नहीं है कि ये सवाल किससे किया गया था, तो उन्होंने कहा कि शमा जलाओ और मुझे बताओ शमा का चेहरा किधर है।
अब्बा जान हमने अपनी जो तहरीर में जो है ना ये जिक्र किया होगा?
नहीं, ये तारीख में किसी इमाम के बारे में है, मुझे एग्जैक्टली वो क्या को सबाक याद नहीं है कि शमा का चेहरा किधर है। वो यहूदी ने कोई सवाल किया था उसके जवाब में के, तो उन्होंने कहा ये शमा का नेम जो है इसका चेहरा किधर को, यानी चारों तरफ है। तो ये लव चेहरे पे बड़ा गड़बड़ है। बात समझ आ गई आपको? वजह का लव जो है असल में क्या है, उर्दू में किन मानों में इस्तेमाल होता है? अभी तो बताया कि भाई ये सारा काम गड़बड़ जो हुआ तुम्हारी वजह से हुआ। हम बोलते हैं ना कि बच्चों को कहते हैं तो वजह क्या हुई? क्या वजह हुई कि मैं आपसे कलाम कर रहा हूँ? भाई क्या वजह है कि आप मुझसे सवाल कर रहे हैं? ये वजह का लफ्ज का मतलब ले रहे हैं, चेहरा ले रहे, रीजन ले रहे हैं ना? हाँ, वह यब का वजह रब्बे का जुल जलाले वल इकराम में बात समझ आ गई आपको? ये मैंने इसलिए इतनी तमीज बांधी कि जिस तरह से अल्लाह रब्बे करीम ने मुझ पे कर्म किया, मुझे एक बात उबैदुल्लाह दुरानी को मैं पूरा क्रेडिट दूंगा। देखे जरा, ये है रूहानी लोगों का तसर्रुफ। क्या अब वो उनके मुरीद मेरे दफ्तर आए, दोस्त थे मेरे, वो उन्होंने अपना किताबचा मेरे पास छोड़ा। मैं ये जुमला पढ़ के मेरे दिन में अटका हुआ सवाल था वो इस तरह हल हो गया कि भाई वो क्यों मुस्कुराए? वो इसलिए मुस्कुराए कि भाई कहीं मकसूद जैसे सारे लोग फंसे हुए हैं कि जब सब कुछ फना हो जाना है तो क्या फायदा सारा चक्कर चलाने का। लेकिन अल्लाह बता रहा है कि नहीं, जो अल्लाह की वजह से हो रहा है वो बाकी रहेगा। जिसे अब्बा कहते हैं भाई केरा फल्ला सोचो।
आहा, बिल्कुल सर, बिल्कुल। बाकी ये जो है इसी बात की वो कलंदर बाबा ने किताब लोगों कलम के अंदर फरमाया ना कि
सदके जाऊँ। आप चाहते होंगे कि ये जुमला मैं कहता मुझे याद ही नहीं था। अपनी सोचों में जिस तरह इसको समझा था वो अर्ज कर दिया। ये जो आपने जुमला कहा है ना कलंदर बाबौलिया का, ये बहुत जानदार जवाब है इसका। बहुत ही असल जवाब ही है। कायनात का चेहरा बन गया, यानी अल्लाह ने जो चेहरा बना दिया, अब उन्होंने भी तो लफ्ज चेहरा इस्तेमाल किया। चेहरा क्या करता है? आइडेंटिफिकेशन है ना हमारी। तो वजह के मैंने आपको रीजन, वजह का लफ्ज जो था मैं उसकी इटेमोलॉजी में चला गया।
सर आपकी वो जो वर्किंग है वो लाभ जो है उसके ऊपर बड़ी जो है माशाल्लाह तरीके हो रही है वर्क के अंदर भी।
कौन सी वर्किंग
सर? ये जो हमने सदर के नाम से किया, सदर के नाम से
बस करता अल्लाह नाम बंदे का कर देता है। मुझे तो मुर्शिद का ये जुमला जो है ना इसका अमीन मुशाहिदा करवाया जा रहा है 78 साल से। यहाँ पे देखे ना सवाल आपके, मैंने कितनी बार अर्ज किया, सवाल आपके जहन में कौन डालता है? अल्लाह। तो मेरे जहन में जवाब कौन डालता है? वो भी तो अल्लाह ही डालता है ना। अगर मैंने ये गलती की कि इसे समझा कि ये मैं तो जो मेरा हशर होगा फिर वो जाहिर जो मैं करने वालों का होता है वही होगा। अल्लाह मुझे उससे महफूज रखे, क्योंकि ये बस एक आदत थी, हजूर मुर्शिदे करीम का तसर्रुफ था कि दोस्तों को ये दुश्वारी थी कि वो पूछते थे कि कौन सी डिक्शनरी कंसल्ट करें, तो मैं जिस डिक्शनरी का नाम लेता था वो कहते थे कि इसे तो हम और उलझ रहे। तो एक दिन बस जोश चढ़ गया कि यार ये चलो कोशिश करते हैं इसको आसान किया जाए। देखे ना उसमें बेसिकली काविश खलुक जज्बा ये था कि मजीद आसानी हो जाए। समझना आपने, سمجھانا اللہ نے. اللہ نے مجھ سے یہ خدمت لی کہ بھئی آپ کے لیے, میرے لوگوں کے لیے, دوستوں کے لیے اس کو ذرا سہل اور سہل کر دیا جائے. مطلب ہے لوگ وہ ڈکشنریاں لے کے نہیں بیٹھنا چاہتے تھے, تو تانا آسانی بھی تو ہم مسلمانوں میں ماشاءاللہ عروج پہ ہے نا. ہم چاہتے ہیں, میں جب پڑھاتا تھا تو اکثر یہ جملہ کہنا پڑتا تھا مجھے کہ ابھی ایسی کوئی مشین ایجاد نہیں ہوئی کہ میں کتاب اس میں ڈالوں, اس کا ملک شیک بنا کے آپ کو پلا دوں. کتاب کو سمجھنے کے لیے تو آپ کو خود ہی سر دکھانا ہے. دیکھیں نا, میتھس کی کتاب کے بارے میں میں کہا کرتا تھا یہ جملہ, تو یہ جملہ تو قرآن پہ اس سے زیادہ صادق آتا ہے. یعنی کوئی ایسی مشین نہیں بنی کہ ہم کتاب کو اس میں ڈالیں اور اس کے مفاہیم کا عرق نکلے اور وہ ہم نوشے جان کر لیں. بھائی اس کو سمجھنے کے لیے کتاب کے ایک ایک لفظ کو چبانا پڑتا ہے, چوسنا پڑتا ہے, اس کا رس نکال نکال کے ہضم کرنا پڑتا ہے. ہاں یا نہیں؟ یہاں وہ ہم جو اللہ مسلمان ہے نا, مسلم نہیں ہیں ہم. کیا مسلمان ہیں؟ مسلم نہیں ہیں. اگر ہم مسلم ہوتے, ضمیر جعفری نے بڑی ٹانٹ کی ہے نا اس لفظ, اس نے کہا کہ میں ان کا بہت لٹریچر کرتا ہوں, یعنی میں ان کا بڑا ادب کرتا ہوں. تو ادب کا ترجمہ اس نے لٹریچر کر دیا کہ میں ان کا بہت لٹریچر کرتا ہوں جو مرغے مسلم کو مرغے مسلم پڑھتے ہیں.
جی تو ابا جان نے کبھی کسی آپ سے کبھی نشست میں, گفتگو میں, یا ابا جان کی کسی تحریر میں اس کی جو ہے وہ ڈیٹیل ہے کہ انسان کے کس کس حصے پہ, مثلا آنکھ کے کتنے؟
نہیں نہیں نہیں, ایسا کچھ نہیں, ایسا کچھ نہیں ہے. بس ابا نے یہ ضرور فرمایا کہ ہماری ہر حرکت, ہر مطلب تمام حرکات و سکنات کی ڈوریاں فرشتے ہلاتے. ابا نے ایسے ہاتھ ہلا کے دکھایا کہ یہ جو میرا ہاتھ ہلا, یہ اصل میں تو میرے ارادے سے ہل رہا ہے نا, لیکن یہ جو میکینکس ہے نا, یہ غراریوں کا جو نظام ہے. میں آپ سے ایک اور اینگل سے واضح کر دیتا ہوں, شاید آسانی ہو جائے آپ کو سمجھنے میں. جس طرح آپ فرشتوں کو باقاعدہ شکل و صورت کے ساتھ مختلف روبوٹ کی صورت میں دیکھ رہے ہیں, وہ غلط ہے. آپ کیا کہتے ہیں؟ فرشتہ بابا نور ہے, نوری مخلوق ہے, کہتے ہیں نا. یہ نور بابا نور کس نے کہا ہے؟ تاج الدین بابا نے نا. انہوں نے وضاحت کی کہ ملائکہ اس کا زون جو ہے یہ نور کا زون ہے. ہاں یا نہیں؟ اب نور کیا ہے اس کو سمجھو تو آپ کو سمجھ آ جائے گا کہ یہ 20,000 ڈوریوں سے یا فرشتوں سے کیا مراد. نور خیال کو کہتے. اب بتائیے 20,000 ڈوریاں چل رہی ہیں آپ کے ذہن میں خیالات کی. اب آ جائیے لوح قلم پہ. حضور قلندر بابا علی نے اس میں فرشتوں کی اقسام بھی بتائی ہیں اور بتایا کہ 6 پروں والے فرشتے, 4 پروں والے فرشتے, 2 پروں ہے. بتایا کہ نہیں؟
بتایا.
اور 6 پروں کو مطلب کہ ان پروں کو کس سے تشبیہ دی ہے؟ سوری, کیا بتایا ان کا؟ شاباش. کیا कि वो छह किस्म की फिरासतों के हामिल हैं। कौन? मलयालम। उससे नीचे चार किस्म की फिरासतें हैं, फिर उससे नीचे दो किस्म की फिरासतें हैं। यही हुआ ना। और उन फिरासतों को उन्होंने वाजे किया कि इन फिरासतों से क्या मुराद है। उन फिरासतों की तफसील वहां पे पढ़ लें तो वो छह पर कहे गए हैं। हमारे ये जो टर्मिनोलॉजी है ये सारी की सारी उसकी स्त्री की है, हजरत कलंदर बाबू वालिया ने। वो टर्मिनोलॉजी जो हमें उलझाओ का बायस बनी, क्योंकि पहले ये इल्मे सीना के तौर पे चलती थी ना बातें, तो हजरत कलंदर बाबू वालिया ने वो इल्मे सीना को शौरी जोन में ले आए। जी तो बात बाजे हो गई मेरा ख्याल है। जी कोई और सवाल?
अस्सलाम वालेकुम।
जी वालेकुम अस्सलाम।
सूरह बकरा की आयत में कहा गया कि ये हज के बारे में कि रूह की पुष्ट से मत आओ, रूह के दरवाजे से आओ, इसका क्या मतलब है?
तकवा
ये है कि दरवाजे से
डराओ। तकवा कहते किसे? तकवा कहते किसे? तकवा कहते हैं एहतियात को, ठीक है। बैक डोर उर्दू में कहते हैं ना, डोंट ट्राई द बैक डोर। भाई सीधे रास्ते पे चलो। जो प्रॉपर एंट्रेंस है उसको इस्तेमाल करो ना, चोरों की तरह दीवारें फैलांग के क्यों जाते हो? और करें। अब ये कई उर्दू में मैंने कहा क्या कि भी बैक डोर नहीं इस्तेमाल करना, सीधे रास्ते से आओ। क्या मतलब है? बी स्ट्रेट फॉरवर्ड। तकवा किसे कहते हैं? वो तकवे की डेफिनेशन कर दी। तकवा कहते हैं एहतियात करने को। किस चीज में एहतियात? समझने में एहतियात। मैं आपको एक देखे ना, सारा चक्कर क्या है? तीन और तीन का। अब आप गौर करें कि आप कुन कब कहा? अल्लाह ने कुन कब फरमाया? आज से लाखों करोड़ों साल पहले। लाखों करोड़ों साल के मुकाबले में ये हमारी हीन जो है, यानी कि ये जो दुनियावी जिंदगी की मुद्दत है, मतान इलाहीन, ये कितनी है? 50 साल या 100 साल? ये 50-100 साल उन लाखों करोड़ों अरबों सालों के मुकाबले में क्या रेशो है? किसी को शऊर है कि वो लाखों करोड़ों सालों के लिए तैयारी करे? अगर देखे ना, ये कीचड़, तीन कहते हैं कीचड़ को, हीन कहते हैं मुख्तसर मुद्दत को, तीन कहते हैं कीचड़ को। क्या कहा? खलक तो मिन तीन। इब्लीस ने जो इतराज किया था वो तीन, सोए वाला तीन। क्या कहा? तीन तो कीचड़ की पैदावार है। अल्लाह ने कहा कि तुझे क्या पता ये कीचड़ में से गुजरेगा, ठीक है। क्या कहा? कि भाई ये इतने लाखों करोड़ों साल की मंजिलें तय करवानी है मैंने तुझे, बीच में ये एक पैच ऐसा है 50 साल का, 60 साल का, या 70 साल का, या 100 साल का, इसे एहतियात से गुजर जाना, आलूदा नहीं होना, लुथड़ना नहीं। इसका नाम है तकवा। कीचड़ में से गुजरते हुए जो एहतियात लाजिम आती है, वो एहतियात आपने दुनिया से गुजरते हुए कर ली तो तकवा। हजूर अलैहिस्सलाम ने खुतबा हज्जतुल विदा में क्या इरशाद फरमाया? किसी को किसी पे कोई बर्तरी नहीं, सिर्फ उसको बर्तरी है जो तकवा रखता है। ये पढ़ा था ना मैट्रिक में भी और इस्लामियात की कुतब में ही खुतबा हज्जतुल विदा सबने पढ़ा हुआ है। मफहूम क्या था? तकवे का मतलब है कि ये 50 साल 100 साल को एहतियात से गुजारो, लुथड़ना नहीं है, कीचड़ से बच के खेलने। हम क्या कर रहे हैं? न सिर्फ ये कि कीचड़ में लेट गए हैं, अपने ऊपर मल रहे हैं, बल्कि दूसरों पे भी उछाल रहे हैं। कुरान ने क्या कहा कि अगर कीचड़ लग जाए तो तज़किया कर लो। ज़कात का मतलब है तज़किया करना, ज़कात का मतलब है अपने अपने आप को डेवलप करना। हमने माल की सफाई कर दिया भाई। मैं ये नहीं कह रहा कि माल की सफाई गलत है, मैं कह रहा हूँ साथ साथ उसका वसी तर मफहूम भी ज़हन में होना चाहिए। खुद को डेवलप भी तो करना है ना भाई। जो चीज आप इस्तेमाल कर रहे हैं मालो दौलत, उसको जरूर साफ करें, लेकिन उसकी जो स्पिरिट है कि आपने खुद को पर्ज करना है, ये कोई बुरी बात है भाई? असल चीज क्या है कि हम लाखों साल का सफर करके इस मादी जोन में आए हैं और यहाँ से निकल कर भी हमने लाखों साल का सफर करके वापस अल्लाह तक जाना है, हाँ या नहीं? ये जिंदगी का अख्ताम तो नहीं है ना, ये तो फेजेस हैं। 8 फेज हम गुजर कर आए, 9वें फेज में हैं, 9वां फेज हमसे लिपट गए, हमसे या हम उससे लिपट गए, हम लुथड़े हुए हैं। क्या कहा अल्लाह ने? असर अल हयात दुनिया, तुमने दुनिया की जिंदगी का असर ले लिया था। दूसरी आयत है वह तो फिरून अल हयात दुनिया, तुमने तो दुनिया की जिंदगी का असर लिया हुआ था। जमा का सीधा बोला सबके लिए, ये हमारा इज्तमाही एटीट्यूड भी तो यही है ना कि हम दुनिया की जिंदगी का असर लिए हुए। अल्लाह कह रहा है यहाँ से तकवे के साथ गुजर जाओ, ठीक है? सूरह बकरा की इब्तिदा में क्या कहा? हुदल लिल मुत्तकीन, जो एहतियात करना चाहते हैं उनको ये गाइडेंस देगी। हमने कर दिया जो डरते हैं भाई। डर ही है ना कि भाई अगर मैं कीचड़ में लुथड़ गया तो ये भी तो डर है या नहीं? जिनको ये खौफ है कि मैं कीचड़ में लुथड़ ना जाऊं, वो इस किताब से रहनुमाई ले सकते हैं। ये कहा अल्लाह ने, हमने इसे अल्लाह से ही डरना कर दिया, कीचड़ से डरना क्यों नहीं किया? अब गौर करें ना कि मैं एक जब इस जोन से मतलब गुजर के जब लुथड़ा हुआ बाहर निकलूंगा तो कोई मुझे सीट पे बैठने देगा, गोद में उठाएगा? भाई बच्चा जाए, आप उसे खूब अच्छा तैयार करके आए, कहें कि जाओ बाहर खेल, ठीक है, इजाजत दे दें। वो बाहर जाने की जिद, ध्यान से ख्याल रखना, पैर नहीं गंदे करना, कीचड़ में नहीं जाना। वापस आए बच्चा सारा लुछड़ा हो, माँ पे क्या बीतेगी? ईमानदारी से बताएं, क्या क्या सलूक करेगी? उसे गोद में उठाएगी? शाबाश, बड़ा अच्छा काम किया। याद करें जब बच्चे के साथ आपने क्या हशर किया था उसके, जब उसने ये हरकत की थी तो अल्लाह तो 70 माह से ज्यादा प्यार करता है। अंदाजा करें उस पे क्या बीतेगी, कभी सोचा? जी ये बात वाज़े हो गई कि नहीं?
जी जी। अच्छा ये जो कहते हैं कि जब वापस जाएंगे तो कहेंगे कितना अच्छा रहे, यानी एक दिन या एक शाम?
शाबाश, वो है ना तीसरे पारे में कि वो कहेंगे कि मैं रात को सोया सुबह उठ गया।
ये बात सिर्फ इस जोन के लिए या हर जोन के लिए? जो बात
बात ये है कि यहाँ पे देखेंगे, मैंने एक मिसाल अर्ज कर देता हूँ। कारखाना है कुदरत, लफ्ज सुने ना आपने? अब आप इसको एक मादी मिसाल से समझें कि एक कारखानेदार है, एक फैक्ट्री ओनर है, ठीक है, वो आपको उस फैक्ट्री का सीईओ बनाना चाहता है, चीफ एग्जीक्यूटिव ऑफिसर। शर्त रख देता है कि भाई इस कुर्सी पर मैं तुम्हें बिठाना तो चाहता हूँ, लेकिन पहले तुम कारखाने की सारी वर्किंग को समझ लो। आपने वर्किंग समझी नहीं तो आपको सीईओ बना दिया जाएगा।
नहीं।
अब आपको उस फैक्ट्री के 17 डिपार्टमेंट हैं, ठीक है, फैक्ट्री के 17 डिपार्टमेंट हैं। सप्लाई का अलग है, परचेज का अलग है, स्टोरेज का अलग है, फिर कैसे वो अकाउंट्स का अलग है, ह्यूमन राइट्स का अलग है, फिर प्रोडक्शन का शोबा अलग है, मैकेनिक्स का अलग है। हाँ या नहीं? इस तरह शोबे होते हैं ना कारखाने में। अब आपको फरमाइश की गई कि अगर सीईओ बनना है, मेरा नायब बन के कारखाना चलाना है, तो क्या करेंगे? 17 के 17 शोबे विजिट करेंगे आप, और हर शोबे की कारकर्दगी को समझेंगे। आप क्या 8 शोबे गुजर के 9वें शोबे में आप सब कुछ भूल गए, इसलिए इंसान कहलाए। इंसान का लोग भी मतलब है भूला हुआ, भूल गए कि मुझे किस चक्कर में यहाँ पे भेजा गया। आप इस साथ में बता दिया कि ये कीचड़ है, ये छोटा सा पैच है, सबसे गलीज शोभा यही है यहाँ, उससे भी तो आगाह जरूरी है ना। घर बनाते हैं तो आप सीवरेज नहीं बनाते। अब आप कहें कि मैं घर का मालिक हूँ, मैं सीवरेज में क्यों हाथ डालूं? नहीं, बनवाना तो पड़ेगा, उसकी पूरी वर्किंग समझनी पड़ेगी। अगर वो ब्लॉक हो जाए तो कैसे खोलना है आपको पूरा पता होगा तो बता कि ये ऐसे डंडा मारेंगे तो ऐसे ब्रश मारेंगे या तेजाब डालेंगे, कुछ तो आपको पता होगा तो आप सीवरेज से निपटेंगे ना। इसी तरह आपको ये मादी जोन से गुजारा जा रहा है, ठीक है। इस लार्जर पिक्चर को देखते हुए क्या कहा? मतान इलाही, ये थोड़ी सी मुद्दत है और 3 यानी कीचड़ है, यहाँ से एहतियात से गुजर जाना, इसको इस शोबे को एहतियात से समझ लो, ठीक हो गया। अब बाकी शोबों का जिनको हम भूले हुए उन्हें यहाँ बैठ के हमने याद करना है कि वो पीछे हम किन शोबों से गुजर के आए, और अगले जो मराहल है उनका मैं क्या इंतजाम करूंगा, तो अपनी याददाश्त को कितना इम्प्रूव करेंगे। आपने लौह कलम में पढ़ा निस्बत याददाश्त, ये सब क्या है? याद ही तो कराना है आपको। क्या कहते हैं अब्बा कि रूहानियत इसके सिवा कुछ नहीं कि बचपन की तरफ का सफर है, यानी जब आप छोटे बच्चे थे तो आपके लाश शौर में तो सारी चीजें थी, वो शौर का पर्दा पड़ा, ऐसा पड़ा कि अकल ही अकल पे पड़ गया। तो ये बात वाजे हो गई आपके जहन में? माई प्लेजर जी। देखें, हमें अपने कॉन्सेप्ट क्लियर करने हैं, ये पहला मरहला है। जब हमारे कॉन्सेप्ट क्लियर होंगे, बात हमें सही तरह समझ आ जाएगी, तो क्या होगा, हमारे अमल जो हैं वो बेहतर होते चले जाएंगे। अगर बात समझे बगैर आप अमल करते रहेंगे तो वो बेरूह अमल होंगे, यानी अब आप एक काम कर तो रहे हैं लेकिन आपको पता नहीं क्यों कर रही, तो वो काम क्या हुआ? मसलन आप या कहीं पढ़ रहे हैं, क्यों पढ़ रहे हैं पता नहीं, मैं पढ़ रहे हैं और अब्बा ने कहा ठीक है भाई, इसकी हिकमतें क्या हैं, इसके असरात कैसे मुरतब होते हैं, उसका मैकेनिज्म क्या है, इन चीजों पे हमने गौर किया? जब हम मुंह से एक लफ्ज बोलते हैं उसका एहसास हमारे अंदर होता है, जब हम अल्लाह कहते हैं तो कोई एहसास ही नहीं होता, अल्लाह महसूस ही नहीं होता। दुनिया की हर चीज, किसी चीज का नाम लीजिए, आपको अपने इनर में उसको महसूस करेंगे आप उसे, लेकिन अल्लाह कहें तो बिट बिट देख रहे हैं कि जी उसे कैसे महसूस करें। अभी मैं बोलूँ ना लफ्ज इमली तो सारे सुनने वालों के मुंह में पानी आ जाए। बकायदा उसका चटहारा भी आएगा। क्या हुआ कि इमली का लफ्ज सुनकर हमारे अंदर एहसास ने काम किया, लेकिन अल्लाह को सुन के हमारे अंदर कोई एहसास नहीं हरकत करता। अब जाहिर है कि अगर आप ये दर्जा हासिल हो जाए, यानी थोड़ी सी प्रैक्टिस ही है ना, आप जरा देखें, हम मादी जोन में सारे काम इन चीजों से, यही हवास है। अब सारे पूछ रहे हैं यकसुई किसे कहते हैं, यकसुई कैसे होती है, यकसुई कैसे हासिल करें। मैं कहता हूँ भाई, दुनिया का कोई काम बगैर यकसुई के करके दिखा दो मुझे। खाना खाते हुए अगर आप यकसू ना हो तो निवाला मुंह में जाने के बजाय गाल पे भी तो लग सकता है, कभी लगा? क्यों जी? यानी दुनिया के सारे ही काम आप यकसुई से करते हैं। जहाँ मुराकबे की बात आती है वहाँ यकसुई का पूछने बैठ जाते हैं। वो किसे कहते हैं, क्या होती है यकसु? एक सिंत में चलना है, एक ही तरफ रहना है, ये तो बड़ा मुश्किल है। अच्छा भाई, मुश्किल है तो छोड़ दो रहने दो। ठीक हो क्या? और कुछ
नंबर में अब्बा जान वो क्लास लेते हैं ना इंसानों के सबूत की।
अच्छा जी,
वो अटेंड करने का मौका मिला तो उसमें ये भी जो हमने जुमला कहा है ना, नवाला के मुंह के बजाय जो है वो
तो जाहिर है मैंने कहाँ से सुना है, उन्हीं से तो सुन के बोलना। मैं लास्ट सेकंड में नाक को सेंसर करके उसने गाल कर दिया कि नाक वाला जो है ना वो अजीत नाक है। अल्लाह खुश रखे आपको जी कि आपने तस्दीक फरमाई के। देखे ये हर सोचने वाला बंदा जब समझने लगता है ना किसी भी बात को, तो ये चीजें सामने आती हैं कि यार कमाल कर रहे हैं, हैं? अपने कामों के लिए हम कितने सियाने। दुनिया के हर किसी भी काम में, अब आप दफ्तर में काम करते हैं, जरा सी आपकी एक्सरसाइज टूट जाए तो गलती होगी तो क्या होने देते? बस यही फर्क है। अल्लाह बेहतर जानते हैं। मैं एक बात अर्ज करता हूँ, मुझे औरों का तो नहीं पता, माशाल्लाह अब्बा ने बहुत सारे लोग प्यार किए, ठीक है, और वो मजीद भी करेंगे इंशाल्लाह, सामने आएंगे लोग। बात बड़ी सिंपल सी है ये। अब अगर आप मेरी बात सुन रहे हैं तो मैंने हमेशा आपसे इल्तजा की है कि अपना जहन पीरो मुर्शिद की तरफ रखें, मुझे अपने सिलसिले का भाई समझें, क्लास फेलो समझें, मुर्शिद फेलो समझें। मैं अगर अपने मुर्शिद की किसी बात की शरह कर रहा हूं तो मैं टीचर नहीं बन गया। ये बात मैं वाशगाफ क्यों कहता हूं, क्योंकि मुझे पता है कि इंसान जो है वो फिर क्या करता है, तना छोड़ के, जड़ को छोड़ के तना पकड़ता है, तने से शाख पे जाता है, वहां से खुदकता हुआ कहीं और हो जाता है। तो बुनियादी जड़ को पकड़ के रखना है। ये बात मेरा फर्ज बनता है, मैं आजा कर दूं। अब बाज लोग मुझे कहते हैं तो मैं मना करता हूं कि नहीं प्लीज ये लफ्ज मेरे लिए इस्तेमाल ना करें। आप गवाह हैं कि मैंने कई बार ये बात अर्ज की है। میں نے آپ کو شرح کر کے بتایا کہ لفظ استاد سے تو مجھے ویسے گھن آتی ہے. لفظ استاد جو ہے نا وہ میرے لیے میں اس قابل نہیں ہوں کہ میرے لیے آپ برتیں. ٹھیک ہو گیا نا؟ ساتھ میں میری بات سننے والوں کو بھی ذہن میں کلیئر رکھنا چاہیے کیا کہ بھئی یہ ہمیں ہمارے مرشد کریم کی باتوں کی وضاحت کرنے کی حد تک بات کر رہے ہیں. ہمیں مرشد کا اثر لے کے اس کی بات کو سمجھنا ہے. اس سے زیادہ اگر وہ اہمیت دیتے ہیں تو میں بعض اوقات سنب کر دیتا ہوں کہ نہیں دیٹس رانگ. کل کو میری بھی پکڑ کرواؤ گے اور اپنی بھی پکڑ کرواؤ گے. یہ بات ہمارے تمام جو بھی اس قابل مرشد کریم نے جن کو بنا دیا ہے یہ شعور تو ان کو بھی ہونا چاہیے نا. وہ منع کریں اور اسی طرح واشگاف منع کریں گے تو کیا ہوگا؟ یکسانیت بھی آ جائے گی, یکسوئی بھی رہے گی. دیکھیں ذہن کیسے ڈسٹرب ہوتا ہے. جب لوگ مرشد کو چھوڑ کے مجھے پوچھنا شروع کریں گے تو میرا تو نفس چوڑا ہوگا. اب یہ تو اللہ نے کرم کیا کہ مرشد کریم کی تعلیمات کی وجہ سے پہلی بات میرے ذہن میں یہ آئی کہ نہیں مجھے نہیں چاہیے. بات سمجھ آ گئی؟ کیونکہ مجھے یہ شعور میرے مرشد کی تربیت کی وجہ سے ہے, میرے اپنا کوئی کمال نہیں ہے. تو وہ بات میں آگے آپ سے شیئر کر رہا ہوں. اب دوسرے کوئی کرتا ہے یا نہیں کرتا یہ قصور شیطان کا نہیں ہوتا, شیطان کی ماننے والے کا ہوتا جو ڈیٹریکٹر ہے. کیا جملہ بولا؟ قصور شیطان کا نہیں ہے. اللہ نے شیطان کو سزا نہیں دی. جو شیطان کا شکار ہوا اس کی پٹائی لگائی. قانون ہے نا. پھر آپ کو پتا ہے قرآن میں صاف کہا ہے کہ جن کا اتباع یہ لوگ کرتے ہیں کل کو وہ کہیں گے جی ہمارا اس سے کوئی تعلق نہیں ہے, یہ تو اپنی مرضی سے کرتے تھے, ہمارا کیا لینا دینا. ہاں یا نہیں؟ یہ آیت ہے یا نہیں؟ اللہ نے تو ساری باتیں 14 سال پہلے ہی واضح کر کے بتا دی تھی. ہمیں سمجھنے میں ہی لگ گیا اتنا وقت اور ابھی پتہ نہیں کتنے ہزار سال مزید لگیں گے. تھینک یو. تو حقیقت بھی یہی ہے, ریڈنگ کی تو کیا نا, میرا لیکچر تھوڑا ہی مزہ تو مجھے اس دن آیا تھا جب حضور مرشد کریم نے کہا یہ جو لوح قلم کی ٹرانسلیشن کے بارے میں حضور مرشد کریم نے کہا بھائی آپ کی کتاب وہاں پہ جب پیش کی گئی وغیرہ وغیرہ وہ آگے چھوڑ دیں. میں لفظ آپ کی پہ اتنا سخت پٹایا بلکہ چٹ پٹایا. میں نے عرض کی کہ حضور میری تھوڑی ہے, یہ تو کلندر بابا اولیاء کی کتاب ہے, میری تو اتنی ہی سعادت ہے کہ میں اس کو ایک دوسری زبان میں کہا اور آپ نے پسند کر لیا, یہ میرے نصیب اچھے ہیں.
ملاقات کر کے آیا تھا
جی جی, یہ اللہ رحم کرے چھوڑیں بہرحال. کوئی سوال کریں رہنے دیں, اس بار اس موضوع کو چھوڑ. جی جی وعلیکم السلام. جی جی ذرا جی جی فرمائیے. دیکھیں ٹوٹل تین چیزیں ہیں، علم ہے، فکر ہے اور عمل ہے. یہ جملہ دوبارہ دہرائیں ذرا اپنا. علم پکارتا ہے عمل کو، علم پکارتا ہے عمل کو، یعنی کہ علم چاہتا ہے کہ اس پہ عمل ہو. عمل کیسے ہوگا؟ جب آپ اس میں فکر کریں گے. یہاں تک کلیئر ہو گیا؟ جی. اب اگلا ٹکڑا پڑھیں جملے کا. علم پکارتا ہے عمل کو،
بس اگر عمل آ جاتا ہے تو علم
کہہ جاتا ہے. سن لیں ذرا. یعنی کہ یہ تمثیلن بات کی گئی ہے کہ علم عمل کو پکار رہا ہے کہ ادھر آؤ ذرا. جیسے عمل ایک ہستی ہے اور علم بھی ایک ہستی ہے. علم کی ہستی عمل کی ہستی کو پکار رہی ہے کہ آ جاؤ. اگر عمل آ جاتا ہے یعنی کہ اگر اس پہ عمل ہو جاتا ہے تو علم ٹھہر جاتا ہے، یعنی ورنہ علم کہتا ہے میں کیا کروں، عمل تو وہی نہیں. واضح ہو گئی؟ دیکھیں نا سمپل سی بات ہے. اس کو تمثیلی ذرا ادبی، اسے ادبیت کہتے ہیں. اب یہ ادبیت یہ ہے کہ یعنی جو لٹریری سٹائل ہے کہ کیا علم کو ایک ہستی قرار دے کے کہا کہ وہ علم کو پکار رہا ہے کہ بلا رہا ہے کہ آ جاؤ عمل کرو. یعنی جب عمل ہو جاتا ہے تو علم رک جاتا ہے، یعنی کہ اب علم ٹھہر گیا، آپ کے ذہن میں نقش ہو گیا. ورنہ آپ نے کتاب پڑھی بھول بھال گئے، اللہ اللہ خیر اللہ. اب قرآن میں جو کچھ کہا گیا ہے وہ علم ہے، اگر اس پہ عمل ہوگا تو وہ آپ کا علم بن جائے گا. جب ابو بکر شبلی کے پاس وہ گئے نا، امام غزالی یا جو بھی وہ ٹیچر تھے، ان کے یہ ناموں میں اختلاف ہے کہ وہ اس دور میں نہیں تھے. یہ ابو بکر شبلی جو ہے امام غزالی کے دور میں نہیں تھے، وہ اس سے پہلے گزر چکے. امام غزالی کے دور میں جو بزرگ تھے ان کا کچھ اور نام تھا، لیکن روایتوں میں کسی وجہ سے بس وہ شبلی صاحب کا نام آ گیا. Anyway, تو وہ بزرگ جب یہ گئے تو انہوں نے پہلا جملہ یہی کہا تھا اس کو کہ سنو میاں، ہمارے ہاں عمل پہلے ہے علم بعد میں. اگر یہ بات تسلیم کرتے ہو تو رک جاؤ ورنہ خدا حافظ. کیا مطلب تھا اس کا؟ کہ عمل کرو گے تو علم ملے گا. ہمارے یہاں سمجھا جاتا ہے کہ محض کتاب پڑھ لینے سے علم آ گیا. یہ سوچ جو ہے یہ غلط ہے. اس کو رد کرنے کے لیے یہ جملہ کہا گیا ہے کہ نہیں، علم پکارتا ہے عمل کو، یعنی علم چاہتا ہے کہ اس پہ عمل کیا جائے. اب دیکھیں نا، سائنسدان کے ذہن میں علم لہرایا کہ دور کی چیز دیکھی جا سکتی ہے، ٹھیک ہے، یہ علم ہے. اب اس نے اس پہ عمل کیا تو ٹیلی ویژن بنا دیا. جب ٹیلی ویژن بن گیا تو ٹیلی ویژن بذات خود ایک علم بن گیا، یعنی علم ٹھہر گیا. ورنہ پہلے باتیں ہوتی تھی نا کہ جی وہ جادوگر کے پاس ایک ڈبا تھا، اس نے اس کو کھولا تو اس میں سے یہ آئینہ رکھا تھا، اس میں ساری چیزیں دنیا جہاں کی چیزیں نظر آتی تھی. یہ ہم تلس میں ہوش ربا میں پڑھتے تھے نا، وہ الف لیلہ اور ہزار داستان، یہ جو اس قسم کی کتابیں تھیں، پتہ نہیں آپ نے پڑھی ہیں یا نہیں، ہم نے تو پڑھی. تو ان کتابوں میں یہ جو ماورائے یا کیا کہتے ہیں ماوراء العقول، عقل سے بالا تر باتیں ہوتی تھیں، آج وہ مظہر بن رہی ہیں. ہر بندے کے ہاتھ میں وہ کیا موبائل ہے، اس پہ وہ ساری دنیا دیکھ رہا ہے، جس سے جاتا ہے بات کر لیتا ہے. ہاں نہیں، پہلے یہ سامری جادوگری کا سٹ تھا. یہ اصل میں صلاحیتوں کا استعمال ہے, وہ علم پکارتا ہے. اگر آپ عمل کرتے ہیں تو ٹھیک ہے, نہیں کرتے تو علم چلا جاتا ہے. یعنی کہ علم کہتا ہے میں نہیں کیا کہنا. کافی ہو گیا میرا خیال ہے. اپنا ہاں جی
جی
کیا نہیں, یہ صرف انہیں کے لیے مختص ہے. کیونکہ اللہ نے جب کہہ دیا کہ وہ ماں ارسلنا کا الا رحمت للعالمین, یہ رحمت ہوتا کیا ہے؟ حضور علیہ الصلوۃ والسلام کے علوم کے وارث اولیاء کرام دیکھنا ایک بہت بڑا کام ہے, بہت بڑا پروجیکٹ ہے. اس میں جو جن کو حضور علیہ الصلوۃ والسلام پسند کریں, سلیکٹ کر لیں, اپنے ساتھ کام پہ لگا لیں, دیٹ از اندر اسٹوری. رحمت کا مطلب ہے تخلیقی نظام کو چلانا. رحمت للعالمین کا مطلب ہے کہ وہ جو عالمین یعنی کہ تمام اس نظام کو چلانا ہے وہ حضور علیہ الصلوۃ والسلام کے حوالے. یہ حضور علیہ الصلوۃ والسلام کی ایک حدیث مبارکہ ہے, ان اللہ معتی وانا القاسم, اللہ مجھے عطا کرتا ہے اور میں تقسیم کرتا ہوں. اب وہ تقسیم کا پورا ایک ڈپارٹمنٹ ہے, پورے شعبے ہیں, پھر آگے تہ در تہ درجہ بدرجہ وہ سارا نظام حضور علیہ الصلوۃ والسلام کا کنٹرول کر رہے ہیں. رحمت للعالمین تو انہیں کے لیے استعمال ہوتے ہیں, باقی اپنے اپنے دائرے میں محسن انسانیت کی انسانوں کا دیا ہوا لقب ہے. وہ تو ظاہر ہے کہ نوبل کو بھی محسن انسانیت کہہ دیتے ہیں, جو جس نے احسان کیا انسانیت پہ, کہ جس نے بم بنایا تھا اور اس کی کمائی سے اس نے ایک ٹرسٹ بنایا اور جس کا کیا کہتے ہیں جملہ حقوق محفوظ ہونے کی وجہ سے اس کو رائلٹی ملتی ہے. آج تک جتنے بھی بم پھٹتے ہیں دنیا میں اس کا پیسہ اس کو جاتا ہے اور وہ اس پہ سے آگے نوبل پرائز دیے جا رہے ہیں علم کی فراوانی کیا اس کے لیے, تبلیغ کے لیے اور بڑھوتری کے لیے, بڑھانے کے لیے, علم کو پھیلانے کے لیے. یہ تماشا ہے ہمارے شعور کا. ٹھیک ہو گیا؟ اپنا خیال رکھیے, رہتی ہے بات. اللہ حافظ.
اللہ حافظ.